यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। शिक्षाको सुधारका लागि दृढताका साथ अघि बढ़ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। भ्रष्टाचार मुद्दामा 5 वर्षे हदम्याद हटाउने राज्य व्यवस्था समितिको सर्वसम्मत निर्णय। नवलपरासीको रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसासिएर 3 जनाको मृत्यु र पाकिस्तानमा पहिरोमा परि 12 जनाको ज्यान गयो। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एसईई परीक्षामा 70% विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट कक्षा सञ्चालनको घोषणा गर्नुभएको छ। धुलीखेल स्थित काठमाडौँ विश्वविद्यालयको 29 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञान लगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराउनुभयो। उहाँले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताका साथ अघि बढ़ने पनि स्पष्ट पार्नुभयो। उहाँले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीहरूको नतिजामा सुधार आएको उल्लेख गर्नुहुँदै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न संख्यामा दीक्षित विद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गर्नुभयो। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याएको हाइड्रोजन कार र रिफ्यूलिङ प्रणालीको शुभारम्भ पनि गर्नुभयो। कोरियामा बनेको हुन्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा 33,000 अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको हो। प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिनुहुँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जनमा कमी भई प्रदूषण कम गर्न सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ। संघीय सांसदहरूका लागि जीवन विज्ञानद्वारा आज काठमाडौँमा आयोजित सोजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रूपान्तरण गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सुख र समृद्धिका लागि शान्ति आवश्यक छ र शान्ति प्राप्त गर्ने सजिलो माध्यम नै योग भएको बताउनुभयो। जीवन एवं विचारको स्थिरताबाट शरीर र मस्तिष्क स्वस्थ हुने र यसले समाजलाई समेत स्वस्थ बनाउने भएकाले हजारौं वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट शुरू गरेका योगलाई विस्तार गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरबार लगायतका ऐतिहासिक सम्पदाको अवलोकन गर्नुभएको छ। प्रत्येक महिना सार्वजनिक स्थलमा पुग्ने अभियान अन्तर्गत सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रमको आज भक्तपुरबाट शुरूआत गर्नुहुँदै राष्ट्रपति पौडेलले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र सहित तौमढी स्थित 5 तले मन्दिर, आकाश भैरव क्षेत्र लगायतको अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। प्रथम महिला सविता पौडेल सहित भक्तपुर दरबार क्षेत्र पुग्नुभएका राष्ट्रपति पौडेलले तलेजुको प्रसाद ग्रहण गर्नुका साथै आकाश भैरव मन्दिरको अवलोकन, पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको थियो। राष्ट्रपति पौडेलले अवलोकनका क्रममा आम नागरिकसँग कुराकानी गर्नुहुँदै जनताको गुनासा सुन्नुभएको थियो। भक्तपुर दरबार स्क्वायर परिसरमा उहाँले विद्यार्थीसँग पनि कुराकानी गर्नुभएको थियो। त्यस अवसरमा राष्ट्रपति पौडेलसँग 2072 सालको भूकम्पले जीर्ण भई टेकोका भरमा रहेको कला संग्रहालयदेखि अन्य सम्पदाको तत्काल पुननिर्माण गर्न पहल गरिदिन आग्रह गरिएको थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा द्वन्दका क्रममा भएका घटनालाई बिर्सेर समृद्ध नेपाल निर्माणको अभियानमा जुट्न आह्वान गर्नुभएको छ। पत्रकार दीर्घराज उपाध्यायको द्वन्द पत्रकारिताको एक दिवस नामक पुस्तकको आज काठमाडौँमा लोकार्पण गर्नुहुँदै सभापति देउवाले विगतको द्वन्दपछि स्थापना भएको शान्तिलाई दिगो बनाउँदै सबै वर्ग र समुदायका जनताको पूर्ण सहभागितामा समृद्ध समाज निर्माणमा जुट्नुपर्ने बताउनुभयो। सभापति देउवाले वर्तमान संविधान समावेशी भएकाले सबै जात जाति र समुदायका भावनालाई समेटेर अझ राम्रो र साझा बनाउने प्रयास भइरहेको धारणा राख्नुभयो। राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग र योगदानका आधारमा वार्ताका माध्यमबाट मुलुकमा शान्ति स्थापना भएको उल्लेख गर्नुहुँदै सभापति देउवाले अब यसको दिगो व्यवस्थापन र उपलब्धिलाई संस्थागत गर्दै लैजानुपर्ने आवश्यकता औल्याउनुभयो। संक्रमणकालीन न्याय टीआरसी विधेयक सर्वसम्मतिबाट पास भई प्रमाणीकरण समेत हुनु द्वन्द्व व्यवस्थापनका लागि ठूलो उपलब्धि भएको बताउनुहुँदै सभापति देउवाले मुलुक विकासमा अघि बढ़िरहेको विचार व्यक्त गर्नुभयो। कार्यक्रममा एमालेका सचिव लेखराज भट्टले मुलुकको राजनीतिक परिवर्तन र समाजमा रहेको अन्याय र अत्याचार अन्त्यका लागि माओवादी सशस्त्र युद्ध भएको बताउनुभयो। नेपाली कंग्रेसका युवा नेता नयनसिंह महरले द्वन्द्वका समयमा निर्भीक कलमलाई भाँच्ने प्रयास भए पनि कलमकै बलमा वर्तमान शासन व्यवस्था यहाँसम्म आइपुगेको धारणा राख्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनु भएको छ। अध्यक्ष प्रचण्डले आज सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनको रक्षा गर्ने, दलित, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारू, मजदूर, किसान लगायतले पाएको अधिकार बचाउने जिम्मा माओवादी केन्द्रको भएको बताउनुभयो। नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर 7 रानी नगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा निसासिएर 3 जनाको मृत्यु भएको छ। स्थानीय भोला सिंह छेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको टोयलेटको सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोश भएका विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर 7 का 38 वर्षीय प्रकाश सिंह छेत्री, 19 वर्षीय गणेश बोगटी र 28 वर्षीय मोहम्मद राजाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। सेफ्टी ट्याङ्कीभित्र 3 जना बेहोश भई लडेको अवस्थामा उपचारका लागि भैरहवा मेडिकल कलेज रूपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। भ्रष्टाचार निवारण ऐन 2059लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित 5 वर्षे हदम्यादको प्रावधान हटेको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले सर्वसम्मत रूपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने दफा 16 को प्रस्तावित व्यवस्थालाई सर्वसम्मत रूपमा हटाउने निर्णय गरेको हो। बैठकको शुरूमा गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको कसूरमा उजुरी अनुसन्धान गर्न 5 वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताउनु भएको थियो। उहाँले भ्रष्टाचार निवारण ऐन 2059लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा 5 वर्षे हदम्याद नराखे पुरानै व्यवस्था राख्न आग्रह गर्दै भ्रष्टाचारीलाई कुन विधि अनुसार कार्यवाही वा सजाय गर्ने हो त्यसबारे आवश्यकता अनुसार टुंगो लगाउन समितिलाई आग्रह गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसूर तथा सजाय ऐन 2064लाई संशोधन गर्न बनेको विधेयक 2080माथि परेका संशोधन प्रस्तावमाथि छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले बैंकिङ कसूर र चेक अनादर सम्बन्धी मुद्दाको अनुसन्धान र अभियोजन प्रक्रियालाई थप व्यवस्थित बनाउने यो विधेयक चाँडो कार्यान्वयनमा आउनुपर्ने धारणा राख्नुभयो। नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी उपसमितिले नेपाल विश्वविद्यालय विधेयक 2079मा अध्यापक तथा कर्मचारी भन्ने शब्दहरूको सट्टा अध्यापन, अनुसन्धानकर्ता तथा कर्मचारी भन्ने शब्द राख्न सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्दै उपसमितिले उपकुलपति, रजिस्ट्रार तथा परिषद, प्राज्ञिक परिषद, कर्मचारी समितिका भन्ने शब्दहरूको सट्टामा उपकुलपति, रजिष्ट्रार र परिषदका भन्ने शब्दहरू राख्न सुझाव दिएको हो। संसदीय सुनवाई समितिले आज राजदूत नियुक्तिका लागि सिफारिश भएका व्यक्तिहरू विरूद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल गरेको छ। संसद सचिवालय सिंहदरबारमा आज बसेको समिति बैठकमा सरकारले विभिन्न 17 देशका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिश गरेका व्यक्तिहरूमध्ये समितिमा उजुरी गर्ने व्यक्तिहरूसँग छलफल गरेको हो। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिमा आजदेखि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। समितिको आज बसेको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा रहेका देहाएका समस्यालाई विधेयक आवश्यक भएको बताउनुभयो। उहाँले विधेयक पारित भएपछि नेपालमा नवीकरणीय ऊर्जाको विकास हुने, वितरणको सहज वातावरण तयार हुने तथा ऊर्जा दक्ष प्रविधि र उपकरण प्रयोगमा ल्याउन सकिने उल्लेख गर्नुभयो। मदन पुरस्कार गुठीले विक्रम सम्मत 2080 जगदम्बा श्री पुरस्कार प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादव र मदन पुरस्कार मोहन मैनालीलाई दिने निर्णय गरेको छ। गुठीको आज बसेको बैठकले नेपालका भाषाहरूको पहिचान संरक्षण र अध्ययन अनुसन्धानका क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो प्राज्ञिक योगदान दिनुभएको भन्दै यादवलाई जगदम्बा श्री पुरस्कार र 2080 प्रकाशित पुस्तकहरू मध्येबाट मैनालीले लेख्नुभएको मुकाम रणमैदान नेपाल अंग्रेज युद्धको बखान पुस्तकका लागि मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्दन दीक्षितले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा आज गएको पहिरोमा परि 12 जनाको मृत्यु भएको छ। पाक सरकारी उद्धार संस्था रेस्क्यू 11-22 एक विज्ञप्ति जारी गर्दै खैबर पख्तुनख्वा प्रान्तको दीर जिल्लामा विगत केही दिनदेखि भारी वर्षाका कारण पहिरो जाँदा 3 महिला, 6 बालबालिका र 3 पुरूष गरी 12 जनाको मृत्यु भएको जानकारी दिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
आर्थिक वर्ष 2079-80 अन्त्यसम्ममा नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी 11.8% वृद्धि भई 2,95,50,00,00,000 बराबर पुगेको छ। कुल वैदेशिक लगानी मध्ये चुक्ता पुँजीको अंश 52.8%, संचिती 33.7% र कर्जाको अंश 13.5% रहेको छ। नेपाल राष्ट्र ब्याङ्कले शुक्रबार जारी गरेको अध्ययन प्रतिवेदनले 2080 असार मसान्तसम्ममा नेपालमा 58 देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको उल्लेख गरिएको छ। मध्ये भारतबाट सबैभन्दा बढी 1,03,45,35% र चीनबाट 35,46,12%, आयरल्यान्डबाट 22,62,07%, अस्ट्रेलियाबाट 19,06,06.4% प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनले देखाएको छ। नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानी मध्ये 59.7% औद्योगिक क्षेत्रमा र 40.2% सेवा क्षेत्रमा रहेको देखिएको छ। एमसीए नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत प्रसारण आयोजना अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइन निर्माणका लागि सम्झौतामा हस्ताक्षर भएको छ। एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्स रेल लाइटिङ लिमिटेड भारतका प्रतिनिधि अमोल बाङदेलले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो। नवलपरासी जिल्लामा निर्माणाधीन 400 केभी क्षमताको नयाँ बुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म 21 महिनाको अवधिमा निर्माण गरिने आयोजनाका लागि 12.36 मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ।
अब खेल समाचार। नेपाली तेक्वन्दो खेलाडी पेलेसा गोवर्धन पेरिस पाराओलम्पिकको क्वार्टर फाइनलमा पराजित भएकी छिन्। शुक्रबार भएको खेलमा उनी ब्राजिलकी सिल्भाना फर्नान्डेजसँग 10-8 पराजित भएकी हुन्। K44 क्याटेगोरी अन्तर्गत महिला 57 केजी मुनिको यो स्पर्धाको पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोरालसलाई 31-0 पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएकी थिइन्। यद्यपि पहिलो चरणमा जित निकालेको भएर पेलेसाले रिपाचेज खेल्ने अवसर पाउनेछिन्। थप खेल समाचार अजय बमबाट।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भूटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनशीपको शुरूआत गर्नेछ। कार्तिक 1 गते दशरथ रंगशालामा शुरू हुने साफ च्याम्पियनशीपको आफ्नो पहिलो खेल नेपालले भूटानसँग कार्तिक 2 गते खेल्नेछ। उद्घाटन खेल कार्तिक 1 गते साबिक विजेता बंगलादेश र पाकिस्तान बीच हुनेछ। समूहमा बंगलादेश पाकिस्तानसँगै भारत रहेको छ। अर्को समूहमा नेपालसहित भूटान मालदिव्स र श्रीलंका छन्। समूह चरणपछि समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। समूह चरणमा 9 तथा 2 सेमी फाइनल र फाइनल गरी साफको 7 संस्करणमा 12 खेल हुनेछन्। नेपालमा लगातार 2 पटक महिला साफ च्याम्पियनशीप आयोजना गर्न लागेको हो। दशरथ रंगशालामा साफ च्याम्पियनशीपको 6 संस्करण आयोजना भएको 2 वर्षपछि पुनः सोही मैदानमा 7 संस्करण आयोजना हुने तय भएको हो।
अब मौसम आगामी 24 घण्टामा देशको अधिकांश भूभागमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शिक्षाको सुधारका लागि दृढ़ताका साथ अघि बढ़ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। भ्रष्टाचार मुद्दामा 5 वर्षे हदम्याद हटाउने राज्य व्यवस्था समितिको सर्वसम्मत निर्णय। नवलपरासीको रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसासिएर 3 जनाको मृत्यु र पाकिस्तानमा पहिरोमा परि 12 जनाको ज्यान गयो। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।